नमस्कार। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश दुई को साप्ताहिक प्रस्तुति मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। म रिंकू मिश्र गायत्री। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 मिथिलाञ्चल एफएम 105 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईं यो कार्यक्रम www.insec.org.np र www.inseconline.org मा लगन गरी चाहेको जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम जातीय छुवाछुत तथा भेदभाव न्यूनीकरणका लागि संवैधानिक तथा कानून व्यवस्था र सरकारवाला निकायहरूको कस्तो भूमिका रहेको छ भन्ने विषयलाई समेटेर तयार पारिएको छ।
कोविड 19 कसरी फैलिन्छ?
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौं गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म कोविड 19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहस्या हुनु। जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौं गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
अब हामी प्रस्तुत गर्दैछौ जातीय भेदभाव तथा छुवाछुतसँग सम्बन्धित संवैधानिक तथा कानूनी व्यवस्थाका सन्दर्भमा तयार पारिएको रेडियो सामग्री। नेपालको संविधान 2072 को धारा 18 उल्लेखित समानताको हकमा सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन्। कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन। सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भनी उल्लेख गरिएको छ। संविधानको धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनी उल्लेख गरिएको छ। त्यस्तै जातीय आधारमा छुवाछुत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न पाइने छैन भनी संवैधानिक व्यवस्था गरिएको छ। यस धाराको प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछुत तथा भेदभाव जन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीड़ित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनी भनिएको छ। जातीय छुवाछुतका घटना न्यूनीकरण गर्नका लागि छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन 2068 ल्याइएको छ। जातीय छुवाछुत कसुर गर्ने व्यक्तिलाई 1 महिनादेखि 1 वर्षसम्म कैद वा 500 रूपियाँदेखि 10,000 रूपियाँसम्म जरिवाना वा दुनु सजाय हुने कानूनी व्यवस्था छ। प्रदेश दुई सरकारले दलित सशक्तिकरण ऐन 2075 ल्याएको छ, जसमा जातीय भेदभाव तथा छुवाछुतको घटनाहरूको अध्ययन, अनुगमन तथा जातीय विभेद तथा छुवाछुतको कानूनको कार्यान्वयन, रेखदेख, नियन्त्रण र सुपरिवेक्षण गर्ने भनी मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्तरीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति रहने व्यवस्था गरिएको छ। तर संवैधानिक तथा कानूनी व्यवस्था भए पनि व्यावहारिक रूपमा भने छुवाछुतका घटनाहरू भइरहेका छन्। तसर्थ जातीय छुवाछुत अन्त्यका लागि भएका कानून तथा संयन्त्रहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनु आवश्यक छ। साथै जातीय छुवाछुत तथा भेदभाव अन्त्यका लागि दलित र गैर दलित बीचको समन्वय र सहकार्यमा जनचेतनाका कार्यक्रमहरू पनि उत्तिकै जरूरी छ। समाजमा जातीय भेदभाव तथा छुवाछुत कायम नै छ। समानता र समतामूलक सामाजिक वातावरण निर्माणमा आम नागरिकको भूमिका के हुन सक्छ भन्ने सन्दर्भमा समग्र महिला विकास केन्द्रकी अध्यक्ष मुन्नी देवी दास भन्नुहुन्छ
कि जति बेला यो देशमा 2020 सालमा जय स्थिति मलको पालोमा जुन कानून बनेको थियो सार्वजनिक ठाउँमा छुवाछुत नहोस् र अहिले हाम्रो देशमा लोकतन्त्र आइसकेपछि यो 2068 एन छुवाछुत मुक्त राष्ट्र घोषणा भइसकेको छ। यस्तो अवस्थामा अहिले पनि समाजमा यो कायमै छ, यो कुरीति यसलाई भन्नुपर्ने हो कि अब भित्र मनबाट मान्छे मानवता छ कि छैन। अहिले जुन घटनाहरूको अवस्था हेरिन्छ, अब पहिले चाहिँ एउटा छुवाछुतको अवस्था हेरिन्थ्यो, अहिले चाहिँ क्रम चाहिँ के हेरिएको छ भने दलित भन्ने बित्तिकै उहाँहरूको भित्र आत्माले चाहिँ सम्मान गर्न सकेको छैन। आम नागरिकको जुन उच्च वर्ग भनिन्छ उहाँहरूले भित्र मनले यसलाई अन्त्य गर्न मानवताको हिसाबले यो धरतीमा यो संसारमा एउटा महिला र पुरुषको मात्रै प्राकृतिक देन हो, त्यसमध्ये सामाजिक जुन भेदभाव छ त्यसलाई अन्त गर्ने हरेक नागरिकको कर्तव्य र अधिकार पनि हो र मानवता जब प्राकृतिक जुन स्वरूप छ जब भगवान्ले भेदभाव गरेन भने हामीले गर्नु हुँदैन भने हरेक मानिसको मनमा भएपछि मात्रै यो चाहिँ अन्त्य हुन्छ, नत्र भने यो राजनीतिक चढाउ उत्राउको क्रममा सबभन्दा बढी विभेद हुने चाहिँ यसैले गर्दा हो। त्यसले गर्दा म यो भन्न चाहन्छु हरेक आम नागरिकहरूले कम्तीमा मानवता मानव भएर हामी जन्मेको छौँ, हरेक मानवको यो नैसर्गिक अधिकार हो बाँच्नुपर्ने, त्यसमा हामीले कसैलाई भेदभाव गर्नु हुँदैन भनेर चाहिँ एकजुट भएर साझा आवाजको रूपमा अगाडि बढ्नु पर्ने अवस्था हेरिएको छ।
जातीय भेदभाव अन्त्यका लागि कार्य गरिरहँदा के कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ भन्ने सन्दर्भमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ धनुषा जिल्लाका अध्यक्ष रघुनाथ दास भन्नुहुन्छ।
छुवाछुत विभेदको चाहिँ अवस्था अहिले धेरै दयनीय छ, गम्भीर छ, किनभने पहिला डाइरेक्ट छुवाछुत भन्थ्यो तर अहिले त्यस्तो नगरेर त्यो अर्कै किसिमको छुवाछुत छ, देखाउने होइन कि भावनात्मक रूपले चाहिँ छुवाछुत गर्छ किनभने नियम कानुनको अनुसार, र अहिले जाति विभेद हटाउनको लागि नेपाल सरकारको जुन नियम छ त्यो चाहिँ कारवाही गर्नुपर्ने, त्यो मुद्दा मुकदमाबाट चाहिँ उसलाई सजाय दिनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, दोषी माथि कारवाही हुनुपर्ने र पीडकलाई चाहिँ क्षति पीडितलाई क्षतिपूर्ति दिनुपर्ने त्यो चाहिँ प्रशासनबाट भइरहेको छैन, र हाम्रो तर्फबाट सबै गाउँ गाउँमा चाहिँ जातीय विभेद छुवाछुत चाहिँ त्यसको बारेमा हामी चाहिँ ठाउँ ठाउँमा समूह बनाएर त्यसको चाहिँ प्रचार प्रसार यस्तो किसिमको छ, दलित र गैर दलित दुइटैलाई बसाएर हामीहरू यसको बारेमा चेतना पनि फैलाइरहेछौँ। त्यही पनि मात्रै पुरानो मानसिकताको हिसाबले सार्वजनिक ठाउँमा डाइरेक्ट भन्न सक्दैन तर वास्तवमा भित्रैभित्र चाहिँ व्यापक रूपमा चाहिँ यो अर्कै रूप लिएछ छुवाछुतको।
हजुर धन्यवाद। अनि मुख्य चुनौती चाहिँ तपाईँहरूले के सामना गर्नु परेको छ यो जातीय विभेद अन्त्यका लागि कार्यहरू गरिरहँदा?
त्यो हजारौँ वर्षको कुसंस्कार र कुरीति, जातीय विभेद छुवाछुतको बारेमा पहिला चाहिँ शिक्षित थिएन मान्छे, त्यो जाति नै चाहिँ छुवाछुत हुन्छ भनेर उहाँहरूको मानसिकता थियो।
जातीय छुवाछुत तथा भेदभाव कसुर र सजाय ऐन 2068 र जातीय छुवाछुत तथा भेदभाव कसुर र सजाय नियमावली 2074 जातीय विभेद गर्नेलाई दण्ड तथा सजायको कानूनी व्यवस्था गरेको छ, तर पनि भेदभावका घटना भने भइरहेका छन्। ऐन कानून र यसको कार्यान्वयनमा के कस्ता समस्याहरू छन्, समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने सन्दर्भमा लेखक तथा दलित अभियन्ता जीवी विश्वकर्मा भन्नुहुन्छ।
मूलभूत रूपमा चाहिँ दुई तिनवटा पक्ष छ। पहिले चाहिँ कानुनी रूपमा दलितहरूमाथि हुने कुनै पनि खालको छुवाछुत भेदभाव अन्त्य गर्ने भन्ने कुरा संविधान र कानुनमा उल्लेख गरिएको छ। यसको कार्यान्वयन गर्नको लागि पहिलो समस्या भनेको चाहिँ नेपालको कानुन कार्यान्वयन गर्ने निकायहरूमा संवेदनशीलताको कमी छ। जस्तो कुनै घटना हुने बित्तिकै छुवाछुत भेदभावसँग सम्बन्धित घटनालाई चाहिँ यो अपराध हो भन्ने ढङ्गले न त प्रहरी प्रशासनले बोध गर्छ न त त्यो न्यायिक प्रक्रियामा जाने बेला नै बोध गरिन्छ। त्यस कारणले यो कानुन कार्यान्वयन गर्ने निकायमा दलित समुदायका मुद्दाबारे बुझाइ छुवाछुत भेदभाव अन्त्य गर्नु गर्नको लागि उहाँहरूको भूमिका लगायतका कुराहरूमा बुझाइमा नै समस्या छ। एक दोस्रो कुरा चाहिँ कानुन कार्यान्वयन गर्ने सन्दर्भमा चाहिँ यो विभेदको घटना सामान्य त हो भनेर सामान्यीकरण गर्ने अर्को समस्या छ। यो आफैमा अपराध हो भनेर संविधान कानुनले भनिसकेपछि यसलाई अपराधकै दर्जामा राखेर कारवाही हुनुपर्ने थियो, तर यसलाई सामान्यीकरण गरिदिने भएका कारणले दैनिक जीवनमा चलिरहेकै घटना भएको हुनाले यसको कानुन रूपमा कारवाहीमा जानै पर्दैन भन्ने खालको बुझाइ छ। यो दोस्रो समस्या छ। तेस्रो समस्या चाहिँ के छ भन्दाखेरि चाहिँ दलितहरूमाथि हामीमाथि विभेद भयो भन्ने खालको बोध त हुन्छ, तर यो न्यायिक प्रक्रियामा गएर न्याय पाउँछु भन्ने विश्वासको वातावरण बनिसकेका छैन। जस्तो उदाहरणको लागि मेरो राजनीतिमा पहुँच छैन, मेरो न्यायिक प्रक्रियामा पहुँच छैन, प्रहरी प्रशासनले मेरो कुरा सुनिदिँदैन, अदालतमा गयो भने पनि विभिन्न खालको झन्झट बेहोर्नुपर्छ, मैले यो घटना भयो अब यो न्यायिक प्रक्रियामा गएर झन्झट बेहोर्नुभन्दा त्यहाँ गएर दुःख पाउनुभन्दा खर्च बेहोर्नुभन्दा बरु यो यतिकै चुपचाप लाए बसे हुन्छ नि भन्ने खालको बुझाइ पनि धेरै दलितहरू छ। तेस्रो खालको समस्या छ। चौथो समस्या चाहिँ कहाँ छ भन्दाखेरि यो राज्यको जिम्मेवारी हो कि भएका कानुन कार्यान्वयन गराउने चाहिँ राज्यको जिम्मेवारी हो, राज्यले कुनै पनि हालतमा संवैधानिक र कानुनको कार्यान्वयन गर्नुपर्ने हुन्छ। तर राज्य सिङ्गो प्रणाली हेर्दाखेरि चाहिँ यो जात व्यवस्थालाई टिकाउने वा जात व्यवस्थामै आधारित प्रणालीले टिकाउने खालको राज्य व्यवस्थाको चरित्र भएको कारणले उसले त्यो व्यवस्थाको विरुद्धमा लड्ने वा त्यो व्यवस्थाको विरुद्धमा उसले निर्णयहरू लिने वा पहल कदमी लिने काम गरिरहेको देखिँदैन। चौथो यो समस्या छ। पाँचौँ नम्बरमा चाहिँ के छ भन्दाखेरि समाज व्यवस्थाका एउटा महत्त्वपूर्ण पार्ट भनेको महत्त्वपूर्ण अङ्ग भनेको चाहिँ राजनीतिक दलहरू हुन्, समाजसेवीहरू हुन् अथवा अगुवाहरू हुन्। यो ठुलो पङ्क्तिले पनि जातीय भेदभाव तथा छुवाछुत विरुद्ध ऐनको बारेमा जागरण पैदा गर्ने कुरा वा समाजलाई सचेतीकरण गर्ने कुरा, छुवाछुत भेदभाव भनेको अपराध हो त्यस कारणले अपराध गर्ने कुरा सबै दण्डित हुन्छन् भन्ने खालको न्याय के अरे कानुनी रूपमा भएका व्यवस्थाहरूको जागरण अभियान सञ्चालन गर्ने काम पनि गरेको देखिँदैन। शिक्षित भनेका समूह पनि यो छुवाछुत भेदभाव जस्तो गम्भीर प्रकृतिको अपराधलाई आफैले प्रयोग गरिरहेको अथवा अभ्यास गरिरहेको देखिन्छ। यसले चाहिँ समाजको सचेत तब्का वा प्रगतिशील हिस्सा बाहेक अथवा अलिकति यो विभेद अन्त्य गर्नुपर्छ भन्ने एउटा समूह त छ, तर त्योभन्दा बाहेक समाजको मुख्य अङ्ग चाहिँ मुख्य हिस्सा चाहिँ अहिले पनि सचेत भएर शिक्षित भएर पनि यो विभेदलाई टिकाइरहने खालको भूमिकामा काम गरिरहेको देखिन्छ। यो समग्रतामा हेर्दाखेरि चाहिँ प्रणालीगत समस्या हो अथवा नेपालको सामाजिक राजनीतिक वा सांस्कृतिक क्षेत्रमा भएको विभेदलाई टिकाइराख्ने खालको मनोविज्ञानले यसमा काम गरिरहेको छ। त्यस कारणले समग्र राज्य प्रणालीले यसमा जवाबदेही नहुँदाखेरिसम्म, समाजको सचेत तब्का यसको विरुद्धमा नबिँदाखेरिसम्म, दलितहरूले आफ्नो अधिकार दाबी गर्ने हैसियत बनाएर उपस्थित नहुँदाखेरिसम्म चाहिँ कार्यान्वयन हुने सम्भावना अझै कम जस्तो। तथापि पछिल्लो चरणलाई हेर्दाखेरि दलितहरूले जसरी अधिकार दाबी गर्दै गइराखेको स्थिति छ, संवैधानिक र कानुनी अधिकार कार्यान्वयन हुँदाखेरि आवाज उठाइराखेको स्थिति छ, राज्यलाई जवाफदेही बनाउने प्रयत्न गरिरहेको छ, यसले बिस्तारै आफ्नो यो कानुन कार्यान्वयन हुन्छ भन्ने दिशातिर डोर्याउने काम त गरेको छ, तर राज्यको मुख्य हिस्सा चाहिँ अझै पनि यो कार्यान्वयन गराउने दिशामा सशक्त बन्न सकिरहेको छैन, तथा उसलाई जवाफदेही बनाउनु पर्ने काम चाहिँ बाँकी छ।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक प्रदेश 2 कार्यालय पिरियामा स्थान जनकपुर धाम। हामीलाई jonakpur@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। हस्त कार्यक्रमबाट प्राविधिक मित्र रमेशजीलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टीमका साथ म रिंकु मिश्र गायत्रीलाई विदा दिनुहोस्। नमस्कार।